الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يسأله من في السماوات والأرض كل يوم هو في شأن فبأي آلاء ربكما تكذبان كل يوم هو في شأن فبأي آلاء ربكما تكذبان. آسمانوں اور زمین میں جتنی بھی مخلوقات ہے وہ تمام کی تمام مخلوقات اللہ تعالی ہی سے سوال کرتی ہے. تمام مخلوقات کو قوت دینا، رزق دینا، مغفرت دینا، گویا ظاہری باطنی ہر طرح کی نعمت دینا، یہ اللہ تعالیٰ ہی کے قبضے قدرت کے اندر ہے. اللہ سبحانہ و تعالیٰ کے بارے میں اوپر کی آیت میں دو لفظ آئے، ذو الجلال و الاکرام، گویا کہ اعزاز اور اکرام کے وہ تنہا مالک اور مستحق ہے، اور اتنے بڑے عظمت والے ہونے کے باوجود سوالیوں کے سوال کو پورا کرتے ہیں. دنیا کے اندر جو بادشاہ ہوتے ہیں وہ اپنی عظمت اور بڑائی کے اندر ایسے ڈوبے رہتے ہیں کہ ان کو چھوٹوں اور غریبوں کے سوال کی طرف توجہ نہیں رہتی، جبکہ اللہ سبحانہ و تعالیٰ اپنی ان کا تمام عظمتوں اور جو ہے تمام تر اکرام کے باوجود ہر ہر بندے کی ہر ہر ضرورت کو پورا فرماتے ہیں. کل یوم ہوا فی شان، آیت کریمہ کے اندر یہودیوں کی تردید ہے. یہودی لوگ ایسا کہتے تھے کہ نعوذ باللہ تعالی سنیچر کے دن اللہ تعالی کوئی کام نہیں کرتے. سنیچر کا دن اللہ تعالی کی چھٹی کا ہے، کیونکہ یہودیوں کے یہاں سنیچر کا دن عبادت کا سمجھا جاتا ہے، اس لیے وہ لوگ ہر دنیاوی کام سے چھٹی مناتے ہیں. تو نعوذ باللہ وہ لوگ ایسا تصور اللہ کے لیے بھی کرتے تھے کہ اللہ تعالیٰ جو ہے سنیچر کے دن کوئی کام نہیں کرتے، تو اس کی تردید ہے آیت کریمہ کے اندر کہ ایسا نہیں ہے. یوم سے مراد مطلق وقت ہے، نہار عرفی مراد نہیں ہے، کہ ہر وقت کے اوپر اللہ سبحانہ و تعالی ایک خاص شان میں رہتے ہیں، ایک خاص جو ہے کاموں کے اندر رہتے ہیں. مثال کے طور پر اپنی تمام مخلوقات کو پیدا کرنا، اس میں تغیر اور تبدیلی کرنا، زندگی اور موت دینا، عزت دینا ذلیل کرنا، مالدار بنانا فقیر بنانا، اور کسی کو معدوم کرنا، کسی کو وجود کے اندر لانا، مانگنے والے کی مراد کو پورا کرنا، ہر سائل کے سوال کو پورا کرنا، یہ سب چیزوں کے اندر باری سبحانہ و تعالی اپنی ایک شان کے ساتھ رہتے ہیں. تو آیت کریمہ کے اندر یہ بتلایا جا رہا ہے کہ اس دنیا میں بے شمار مخلوقات ہیں، ہر ہر مخلوق کی حاجت بھی الگ الگ ہے. اللہ سبحانہ و تعالی تمام مخلوق کی تمام ضرورت کو پورا فرماتے ہیں، ایک ہی وقت کے اندر اپنی تمام مخلوق کی تمام حاجتیں پورا کرنا، یہ صرف اور صرف اللہ تعالیٰ کے بس کی بات ہے. کوئی کتنا ہی بڑا دنیا کا انسان ہو، لیکن ایک وقت میں وہ دوسروں کی تمام چاہتیں پوری نہیں کر سکتا. ہر ایک کے لیے وہ الگ الگ ٹائم مقرر کرے گا، لیکن اللہ ایک وقت میں اپنی تمام مخلوقات کی تمام تر ضروریات کو پورا فرماتے ہیں. یہ اللہ سبحانہ و تعالیٰ کی ایک خاص شان ہے. امام بغوی نے حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما سے نقل کیا ہے کہ اللہ تعالیٰ نے جہاں اپنی بہت ساری مخلوقات پیدا فرمائی، اللہ نے موتی کی ایک لوح پیدا کی، تختی موتی کی پیدا کی، جس کے دونوں پٹھے سرخ یاقوت کے بنائے، اور اس کا قلم نور ہے، اس کی تحریر بھی نور ہے، یہ لوح محفوظ کے بارے میں ہے۔ روزانہ اللہ تعالیٰ 360 مرتبہ اس کے اندر نظر فرماتے ہیں، روزانہ لوح محفوظ میں 360 مرتبہ اللہ نظر فرماتے ہیں۔ اللہ ہر نظر کے ذریعے مخلوق کو پیدا کرنا، رزق دینا، زندگی دینا، موت دینا، عزت دینا، ذلتی دینا، جو چاہے کرنا، یہ سب چیزیں اللہ تعالیٰ کرتے ہیں۔ اس لیے نعوذ باللہ اللہ سبحانہ و تعالیٰ کسی آرام یا فارغ یا چھٹی کے اندر نہیں ہوا کرتے، بلکہ اللہ تعالیٰ ہر روز ایک شان میں، ہر وقت ایک شغل کے اندر رہتے ہیں۔ کہتے ہیں کہ روزانہ اللہ سبحانہ و تعالیٰ 3 لشکر نکالتے ہیں، ایک باپ کی پشت سے ماؤں کی رحم کی طرف جاتے ہیں، روزانہ نہ جانے کتنے لاکھ بچے دنیا کے اندر صلب اب سے رحم مادر میں منتقل ہوتے ہیں، یہ ایک لشکر ہے۔ دوسرا لشکر ہے رحم مادر سے دنیا میں آنے والا، چنانچہ روزانہ نہ جانے کتنے بچے پیدا ہوتے ہوں گے۔ اور تیسرا لشکر ہے دنیا سے قبرستان کی طرف جانے والا، چنانچہ بہت سارے انسان روزانہ مر مرا کے قبرستان کی طرف جاتے ہیں۔ ابھی اتنے عظیم عظیم کام کی شان اور شغل میں اللہ سبحانہ و تعالیٰ ہر وقت رہتے ہیں، تو پھر نعوذ باللہ اللہ کے لیے ایسی بات کرنا کہ اللہ ہفتے میں ایک دن چھٹی مناتے ہیں، یہ یہودیوں کی بہت بڑی گستاخی کی بات ہے۔ بعض حضرات یہ فرماتے ہیں کہ کل یوم ہوا فی شان، یعنی ہر وقت کے اندر اللہ سبحانہ و تعالی مقداروں کو، تقدیر کو جاری فرماتے ہیں۔ تقدیر کے اندر جتنی بھی باتیں لکھی گئی ہے، ان تمام تقدیرات کو جاری کرنا، یہ ہر وقت اللہ سبحانہ و تعالی کی ایک شان ہے۔ بعض حضرات نے اس آیت کی یوں تعبیر کی کہ کل زمانہ 2 دن کا نام ہے، کل زمانہ ہے، ایک دن یہ دنیا کی پوری مدت ہے، جب سے دنیا بنی وہاں سے قیامت تک ایک دن ہے۔ اس لیے تو ہم اپنے عرف میں محاورہ استعمال کرتے ہیں کہ بھائی کل قیامت آ رہی ہے، کیا مطلب اس کا ہے؟ یہ پوری دنیا ایک دن کے بقدر ہے، اور دوسرا دن روزے قیامت ہے، تو کل دنیا 2 دن کے برابر، ایک دن پوری مدت دنیا اور دوسرا دن روزے قیامت۔ پس دنیا کی مدت میں اللہ تعالیٰ کی شان یہ ہے، اللہ تعالیٰ کا حکم دنیا کے کاموں کے لیے چلتا ہے، یہ کام ہو جائے، فلانی چیز وجود میں آ جائے، فلانی چیز پیدا ہو جائے۔ اور بعض ممانعات کے ہوتے ہیں، ایسا نہ ہو، ایسا نہ ہو، یہ نہ ہو، فلانا نہ ہو، تو روزانہ اللہ تعالیٰ ایک دن یعنی دنیا کے ہر دن کے اندر کچھ کام کا حکم دیتے، کچھ کام سے روکتے ہیں۔ اور جب قیامت کا دن آئے گا تو اللہ تعالیٰ اعمال کا بدلہ، ثواب اور جزا اور سزا دینے کے کام کریں گے۔ تو گویا کہ پوری کائنات پیدا ہوئی وہاں سے لے کر ختم تک ایک دن، اور پھر قیامت دوسرا دن۔ تو کل یوم یعنی آج کا یہ دنیا کا دن، اس میں اللہ تعالیٰ جو ہے بہت سی چیزوں کو وجود، عدم، امر نہیں، یہ سب کام کرتے ہیں۔ اور آئندہ کل جب قیامت قائم ہوگی تو اس وقت پر جو ہے اللہ ان سب کو جزا اور سزا دینے کا کام کریں گے۔ بعض مفسرین نے اس کی تعبیر یہ کی کہ اس وقت اللہ تعالیٰ کائنات میں تصرف فرما رہے ہیں، یہ سب تغیرات تصرفات ہو رہے، اور کل جب قیامت ہوگی دنیا ختم ہو جائے گی تو فوراً اللہ تعالیٰ حساب کتاب شروع کر دیں گے. فبأي آلاء ربكما تكذبان، تم تمہارے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے. سنفرغ لکم ایہ الثقلان، ہم تمہاری طرف توجہ دیں گے، ہم تمہاری طرف قصد کریں گے حساب کے لیے. اے دو بڑی بھاری مخلوق، مراد انسان اور جنات ہے. دیکھو انسان اور جنات کو آیت کریمہ میں ثقلان سے تعبیر کیا گیا ہے. ثقل کے معنی تو آتے بوجھ کے، اور یہ انسان ہے نا، جب تک زندہ ہے تو بھی زمین کے بوجھ، نہ مر کے قبر میں جائے گا تو بھی زمین کے لیے بوجھ. تو یہ اپنی زندگی اور موت کے بعد زمین کے لیے بوجھ بنا ہوا ہے، اس اعتبار سے اس کو ثقل سے تعبیر کیا جاتا ہے. اور یہ ثقل الگ الگ ہے، کوئی ثقل 50 کلو کا، کوئی 60 کا، کوئی 100 کا، کوئی 125 کا، مختلف ثقل ہوا کرتے ہیں. سارا یہ ثقل ہے. مفسرین فرماتے ہیں کہ جناتوں کے ظاہری اجسام نہیں ہیں، اس لیے ان کے اوزان بھی بظاہر تو نہیں ہے کہ جناتوں کا وزن ہو، لیکن انسانوں کے ساتھ ساتھ جناتوں کا بھی تذکرہ کر دیا گیا. اور یہ تذکرہ جسمانی وزن کے اعتبار سے نہیں کیا گیا، بلکہ ثقل کا ایک دوسرا معنی ہے. وہ ہے کیا دوسرا معنی ثقل کا؟ کہ انسان جو ہے اپنی اہمیت کی وجہ سے، اپنی قدر و منزلت کی وجہ سے اس کو ثقل کہا گیا. کہ انسان بھی ایک اہم ترین مخلوق ہے. وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ، یہ اس کی اہمیت کو بتلاتا ہے. تو انسان اور جنات کی اہمیت، قدر اور منزلت کی وجہ سے ان کو ثقل کہا گیا. جیسے کہ بڑے بھاری آدمی آ رہے ہیں آج تو، حالانکہ وزن میں بےچارے دبلے پتلے ہوں گے، لیکن کیا مطلب ہے بڑے بھاری آدمی کا؟ کہ بھائی ان کا علم بڑا بھاری، ان کا تقویٰ بڑا بھاری، ان کا مقام مرتبہ بڑا بھاری. تو یہ بڑا بھاری کا لفظ ثقل کا استعمال ہوتا ہے اہمیت اور قدر منزلت کے اعتبار سے. تو یہ آیت میں جنات اور انسان کو جو ثقلان کہا گیا، تمام مخلوقات میں انسان اور جنات کی اہمیت کی وجہ سے. حالانکہ جنوں کا تو کوئی وزن ہوتا نہیں ہے. نمبر 3، بعض حضرات یہ فرماتے ہیں کہ یہاں ثقل کا لفظ جو آیت میں استعمال ہوا ہے، یہ گناہ کے اعتبار سے. یہ جناتوں اور انسانوں، تم نے اپنے وجود کو اپنے گناہوں سے بوجھل کر رکھا ہے، وزندار کر رکھا ہے. گناہوں کا بوجھ جو تمہارے اوپر لدا ہوا ہے، اس کی وجہ سے تم زمین کے لیے بوجھل بنے ہوئے ہو. تو ان دونوں مخلوق کو باری سبحانہ و تعالیٰ نے اس طریقے سے خطاب فرمایا. اب سوال یہ پیدا ہوتا ہے کہ سنفرغ لفظ کا کیا مطلب؟ اس لیے کہ فارغ ہوں گے، یہ معنی اللہ کے لیے تو نہیں چلتا. فارغ تو کس کو کہیں گے؟ بھائی ابھی میں سبق پڑھنے میں بیزی ہوں، بعد میں فارغ ہو کر کے آپ سے ملوں گا، ابھی آپ تشریف لے جائیے. کوئی آپ کو ملنے آ گیا گھنٹے کے وقت، آپ کہتے ہیں کہ ابھی میں سبق میں مشغول ہوں، بعد میں فارغ ہو کے ملوں گا. تو اللہ تعالیٰ کے لیے تو ہم ایسا معنی نہیں لے سکتے کہ نعوذ باللہ اللہ تعالیٰ سب کام چھوڑ کے آئیں گے اپنے لیے. تو سنفرغ کا کیا معنی؟ متوجہ ہونا، کہ اللہ تعالیٰ جب قیامت کا دن آئے گا تو تمہارے حساب کے لیے متوجہ ہوں گے. اور بعد میں اس کا ترجمہ کیا، قصد کریں گے تمہارے حساب کتاب کے لیے. اور بعض نے ایک تیسرا معنی بیان کیا کہ ان قریب برائے راست تمہارے ساتھ ہمارا معاملہ ہوگا، اور درمیان کے اندر کوئی دخل دینے والا نہیں ہوگا. ابھی تو انسان اور اللہ کے درمیان ملائکہ کا واسطہ ہے, ملائکہ کے ذریعے سے سارے کام کاج ہوتے ہیں, ملائکہ روزی, ملائکہ تندرستی, ملائکہ بارش, ملائکہ کھیتی اگانا, یہ سب کام اللہ کے حکم سے کرتے ہیں, بیچ میں ملائکہ کا واسطہ ہے. لیکن جب قیامت کا دن آئے گا تو ملائکہ کا واسطہ ختم, گویا اللہ تعالیٰ اپنے بندوں کے ساتھ ڈائریکٹ معاملہ کریں گے, خالق مخلوق, عابد معبود, ڈائریکٹ حساب کتاب کا اللہ تعالیٰ معاملہ فرمائیں گے. یہ جو ہے آیت کریمہ کا مطلب لیا گیا ہے. اور بعض حضرات یوں فرماتے ہیں کہ اللہ تعالیٰ کے لیے ایک شگل میں دوسرا شگل مانع نہیں ہوتا ہے. ہمارے لیے تو کیا ہے کہ ہم اگر ایک کام میں ہو تو دوسرا کام مشکل, جیسے کہ ہم کھا رہے ہیں تو کھانے کے درمیان میں پڑھنا یہ ذرا مشکل ہوا کرتا ہے, یا سو رہے اور سونے کے درمیان میں پڑھنا مشکل ہوتا ہے, بھائی ابھی ایک مجبوری ہے نیند نکالنے کی, اس درمیان کیسے پڑھنا ہوگا. تو ہمارے لیے ایک شگل میں دوسرا شگل مانع ہوا کرتا ہے, جبکہ اللہ سبحانہ و تعالیٰ کا معاملہ ایسا نہیں کہ ایک شگل کے اندر دوسرا شگل مانع ہو. اور بعض حضرات نے اس کو استعارے کی دنیا قرار دیا ہے کہ اس میں استعارہ ہے, گویا کہ اللہ تعالیٰ تمام کام قیامت کے دن بند کر دیں گے. کل یوم ہوا فی شان کہا تو تمام شان اور مشغولیت قیامت کے دن اللہ تعالیٰ بند کر کے بس ایک ہی کام کی طرف توجہ فرمائیں گے, حساب کتاب اور فیصلے. سنفرغ لکم ایہا الثقلان فبأی آلاء ربکما تکذبان یا معشر الجن والانس ان استطعتم ان تنفذوا من اقطار السماوات والارض فانفذوا لا تنفذون الا بسلطان فبأی آلاء ربکما تکذبان. اے جناتوں کی جماعت اور اے انسانوں کی جماعت, اگر تم آسمانوں اور زمین کی حدوں سے, کناروں سے باہر نکل سکتے ہو تو نکل جاؤ, تم نہیں نکل سکتے الا یہ کہ تمہارے اندر سلطان یعنی قوت اور طاقت ہوئے تو ہی تم لوگ نکل سکتے ہو, اس کے بغیر تم لوگ آسمان اور زمین کے کناروں کو پار کر کے باہر نہیں نکل سکتے. فبأی آلاء ربکما تکذبان. ابھی آیت کا مطلب سمجھو, یا معشر الجن والانس, نمبر ایک یہ خطاب کب ہوگا. بات کہتے ہیں کہ یہ خطاب کا تعلق دنیا سے ہے کہ اللہ دنیا میں انسان اور جناتوں کو یہ خطاب فرما رہے ہیں اور ان کو عاجز بتلا رہے ہیں کہ آسمان اور زمین کے کناروں کو تم پار کر کے کہیں نہیں جا سکتے. اور بعض مفسرین یہ کہتے ہیں کہ یہ خطاب قیامت کے دن ہوگا, اللہ محشر میں انسانوں سے جناتوں سے فرمائیں گے. تو بات یہ ہوگی کہ قیامت کے دن دنیا, آسمان دنیا اپنے باشندوں کے سمیت پھٹ جائے گا, یہ آسمان جو نظر آ رہا ہے پھٹ جائے گا. اور جب قیامت کا میدان قائم ہوگا تو اس کے کناروں کے اوپر فرشتے کھڑے ہوئے ہوں گے, چاروں طرف ملائکہ کا پہرا ہوگا, سات صفوں میں ملائکہ پہرا لگا کے کھڑے ہوں گے, یعنی کنارے کنارے جو ملائکہ کھڑے ہوں گے, ایک صف, دوسری صف, تیسری صف, اس طرح پورے کناروں کے اوپر سات صفے ملائکہ کی لگی ہوئی ہوگی. پھر یہ ملائکہ تمام مخلوق جو میدان قیامت کے اندر ہے ان کا احاطہ کر لیں گے. اس لیے کہ تمام انسان تو میدان قیامت میں, جنات بھی میدان قیامت میں, جانور بھی میدان قیامت میں, اور چاروں طرف ملائکہ کا احاطہ. تو پہلے یکم آسمان گھٹا, پھر دوسرا آسمان گھٹے گا, پھر تیسرا, پھر چوتھا, پھر پانچواں, پھر چھٹا, پھر ساتواں, اور جیسے جیسے آسمان پٹتے جائیں گے وہاں کی تمام مخلوقات میدان محشر کے اندر آ جائے گی, اور میدان محشر کے چاروں طرف ملائکہ ہوں گے. اس وقت پر اللہ خطاب کریں گے, انسانوں اور جناتوں, یہ رہا میدان قیامت, اس کو پار کر کے بھاگ سکتے ہو تو بھاگو, دیکھو تم کیسا بھاگتے ہو. کوئی انسان بھاگ نہیں سکے گا. ان کو عاجز بتلانا آیت کے اندر مقصود ہے. نمبر دو, آیت کا یوں مطلب بھی لیا گیا ہے کہ اللہ تعالی تم کو قدرت اور طاقت دے دے تو ہی تمہارے پاس قدرت اور طاقت آ سکتی ہے. اللہ کی قدرت اور طاقت کے علاوہ کسی کے پاس اپنی ذاتی قدرت اور طاقت نہیں ہے. اللہ سبحانہ و تعالیٰ کی دی ہوئی قدرت اور طاقت کے بغیر تم زمین اور آسمان کو پار کر کے نکل نہیں سکتے. دنیا کا حال بھی یہی کہ دنیا کی زمین آسمان اس کو پار کر کے اگر تم کو نکلنا ہو تو اللہ تعالیٰ کی قوت طاقت کے بغیر ہم لوگ پار کر کے جا سکتے نہیں. انسان کتنی بھی سیر کرے, تیز سے تیز سواریوں کو لے کے اڑے نکلے, کبھی کبھی ایسا ہوگا کہ وہ زمین سے باہر نکل گیا یا ایک آسمان سے پار چلا گیا. اس کی ساری دوڑ دھوپ کہاں ہے؟ آسمان زمین کے بیچ کے اندر. نہ زمین کو پار سکتا ہے نہ آسمان کو پار کر سکتا ہے, اس کی تمام دوڑ دھوپ اس کے بیچ ہی کے اندر ہے. تو اللہ تعالیٰ فرماتے ہیں کہ انسان اور جنات تم لوگ جو ہے اللہ تعالیٰ کی قوت قدرت طاقت کے بغیر زمین اور آسمان کے کناروں کو پار کر کے باہر نکل سکتے نہیں ہو. اور اس وقت انسانوں کو جو قوت اور قدرت اور طاقت اللہ نے عطا فرمائی, یہ عارضی ہے, دنیا میں عارضی ہے, فانی ہے. نمبر تین, بعض علماء نے اس کا مطلب یہ بیان کیا کہ جس طرف تم رخ کرو گے اس طرف اللہ کا ملک اور اللہ کا تسلط دیکھو گے. یا معاشر الجن والانس, جدھر بھی تم لوگ رخ کرو, جدھر بھی تم جاؤ, وہاں اللہ تعالیٰ کا ملک ہوگا, اللہ کا اقتدار ہوگا, اللہ کا تسلط ہوگا. اس صورت کے اندر سلطان کے اندر جو با آئی ہے, یہ با الہ کے معنی میں ہوگی. الہ بسلطان ای الہ سلطان, الہ کے معنی کے اندر ہوگا. کیا معنی؟ میرے اقتدار کی طرف, میرے اقتدار کی طرف. گویا کہ تم جہاں بھی جاؤ گے ہر جگہ میرا اقتدار ہی ہوگا, میرا اقتدار, میرا تسلط, میرا قبضہ, میرے ملک, اس سے تم لوگ کہیں بھی باہر نہیں جا سکتے. جہاں بھی جاؤ اللہ کی قدرت, اللہ کی حکومت, اللہ کا ملک, اللہ کا غلبہ ہوگا. نمبر چار, حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اس آیت کا مطلب یہ نکلتا ہے کہ آسمانوں اور زمین میں جو چیزیں ہیں ان کو جاننے کی اگر تمہارے اندر طاقت ہے تو ان کو جان لو. آسمان اور زمین میں جتنی بھی چیزیں ہیں ان کو جان لینے کی اگر تمہارے اندر کوئی طاقت ہو تو جان لو. انسان تحقیقات کرتا ہے, ریسرچ کرتا ہے, ڈسکوریاں کرتا ہے, لیکن ان تمام کے باوجود بھی آسمان اور زمین کی تمام چیزوں کو جان سکتا نہیں. اللہ تعالیٰ فرماتے ہیں کہ اللہ کی طرف سے قوت اور طاقت کے بغیر آسمان اور زمین کی تمام موجود چیزوں کو کوئی نہیں جان سکتا. بھلے یہ لوگ سائنٹسٹ لوگ دعوے کرتے ہو ہم یہ جانتے وہ جانتے ہیں, لیکن آسمان اور زمین تمام کی تمام چیزوں کو جاننا یہ اللہ تعالیٰ کی دی ہوئی قدرت کے بغیر کچھ نہیں ہو سکتا. इंसान ताकी करने के लिए निकलेगा, एक गांव का सर्वे करना हो तो भारी पड़ जाता है। तो उस गांव में कितने बालिग मर्द, कितनी बालिग औरतें, कितने नाबालिग बच्चे, कितनी नाबालिग बच्चियां, कितने मुसलमान मालदार, कितने गरीब, अगर एक इलाके का सर्वे सौंप दो तो इंसान थक जाता है और आधा किया पौना नहीं किया, पाव किया सवा नहीं किया, ऐसे हालात उसके अंदर पेश आते। तो कायनात की तमाम चीजों का इल्म ये इंसान के बस के अंदर है ही नहीं। बाद मुफस्सिरीन ने इस आयत की यूं ताबीर की कि दुनिया की हुकूमतें अगर एक हुकूमत को छोड़ करके तुमको दूसरी हुकूमत के इलाके में जाना है तो वीजा लेने की जरूरत पड़ती है। बिना वीजा के तुम लोग कहीं जा नहीं सकते। तो सुल्तान अल्लाह की इजाजत और अल्लाह की तरफ से वीजा के बगैर तुम जो है आसमान और जमीन को किसी हाल के अंदर पार कर सकते नहीं हो। और बाद में सुल्तान का मतलब ये बयान किया कि पार निकलना इसके लिए तो बड़ी कुव्वत और ताकत चाहिए, बड़ी कुव्वत और ताकत के बगैर कोई आदमी किसी चीज को पार नहीं कर सकता। जैसे अपने कह रहे कि ये नहर है तू पार कर सकेगा, तो कहेगा कि चलो कोशिश करता हूँ, दूर से दौड़ के आके एकदम कुत्ता मार के कूद जाओ, तो अगर ताकत होगी तो कूद जाएगा, नहीं होगी तो अंदर गिरेगा, या पहले से कहते करने गया हाँ अपना बस में नहीं जाए, इस तरीके से इनकार कर देगा। तो इतने बड़े आसमान और जमीन को पार करने के लिए कुव्वत और ताकत की जरूरत है, उसके बगैर जो है कोई उसको पार कर सकता नहीं है। गोया के दुनिया के अंदर भी और आखिरत के अंदर भी इंसान अल्लाह सुबहानहु व तआला की कुदरत के सामने बहुत आजीज है। अल्लाह ताला के सामने इंसान की ताकत की कोई हैसियत नहीं है। बाद मुफस्सिरीन ने इसका माना बयान किया कि तुम मौत से बचने के लिए जमीन और आसमान से भाग जाओ और मौत से बच जाओ, चुनांचे तुम कोई भी मौत से बच करके अल्लाह की हाथे कुदरत से तुम लोग भाग सकोगे नहीं, और तुम लोग मौत से भागने के लिए कोई तदबीर नहीं अख्तियार कर सकते। तो कयामत के दिन का हिसाब हो या मौत हो या दुनिया की जिंदगी हो, हर मौके पर इंसान अल्लाह के इहाते कुदरत से बाहर नहीं निकल सकता। जैसे कोई आदमी कह रहे कि ये क्या अल्लाह की कायनात में रहने का तो अल्लाह की बात मानने की, चलो अपने कोई दूसरी कायनात में चले जावे जहाँ अल्लाह ताला की कुदरत न हो, वहाँ चले जावे ताकि अल्लाह ताला का हुक्म अपने को मानना नहीं पड़े। तो कोई भी इंसान अल्लाह ताला की इहाते कुदरत से बाहर निकल सकता नहीं है। ये आयत करीमा मुजर्रब है, इसको लिख करके कबाट पे चिपका दो, डिब्बे पे लगा दो, तो जिन्नात उसके अंदर तसर्रुफ नहीं कर सकते। ये बात बुजुर्गों के मुजर्रबात में से है, लिहाजा जिन्नात भी चोरियां करते हैं जैसे इंसान चोरियां करते हैं। बाज मरतबा आपका कबाट आपको सलामत लगेगा लेकिन अंदर से चोरी हो जाती है, पैसे गुम हो जाते हैं, तो जिन्नात भी चोरी करते, इसलिए आयत लिख के चिपका देने की पूरी पूरी, कोई आवे के भाई जिन्नात की हिफाजत की तारीफ से लिख के दे देने की। या माशर अल जिन्न वल इंस इन इस्तताअतु अन तन्फुज़ू मिन अक़्तारिस समावाति वल अर्ض फन्फुज़ू ला तन्फुज़ून इल्ला बिसुल्तान फबिअय्यि आलाई रब्बिकुमा तुकज़्ज़िबान युरसलु अलैकुमा शुआज़ुम मिन नार वा नुहासुन फला तन्तसिरान फबिअय्यि आलाई रब्बिकुमा तुकज़्ज़िबान। शुआज़ और नुहास दोनों की तफसीर के अंदर बड़ा इख्तिलाफ है। शुआज के बारे में पहला कौल ये है कि आग का शौला जिसमें धुआं मिला हुआ न हो, यही गालिब मुफस्सिरीन की राय है कि आग का ऐसा शौला जिसके अंदर धुआं मिला हुआ न हो, खालिस आग का शौला। और नुहास कहते ऐसे धुएं को जिस धुएं के अंदर जो है आग की रोशनी न हो, सिर्फ धुआं ही धुआं हो, उसको नुहास से ताबीर करते हैं जिसके अंदर जर्रा बराबर भी आग की रोशनी न हो। और बाद हज़रात ने उल्टा मतलब भी बयान किया कि श्वास कहते हैं धुएंदार आग को, आग भी हो और उसमें से धुआं भी निकल गया हो। और नुहास कहते हैं धुएं वाले को, ये दोनों। और बाद में नुहास का माना पिघला हुआ पीतल, तेल की तलछट, इस तरह के माने। पिघला हुआ तांबा, पीतल नहीं तांबा, ये भी माना बयान किया है। और तलछट के माने भी जो है उसके निकलते हैं। तो आयत करीमा के अंदर फरमाया सुवाजुम मिन्नार और फिर है वनुहास, नहीं तिलछट और पीतल का माना यहाँ नहीं है। तो यहाँ तो वही माना कि आग के शोले धुएंदार और बगैर धुएंदार भेजे जाते हैं उनके ऊपर आग के शोले और नुहास, फिर तुम लोग जो है उसका मुकाबला नहीं कर सकोगे। ये आयत का क्या मतलब? बाद हजरात ने इसको साबिका आयत का तकमीला माना है। साबिक आयत में क्या कहा गया, ए इंसान और जिन्ना को आसमान और जमीन के किनारे पार कर सकते हो तो कर डालो। अब जो जिन्ना, इंसान ने तो अभी तक कोशिशें इतनी कोई की नहीं, बाकी जो जिन्ना आसमान के किनारों को पार करने की कोशिश करते हैं तो उनके ऊपर अल्लाह की तरफ से शोले मारे जाते हैं और शोले मार करके उनको जला करके खाक कर दिया जाता है या धुआं करके उनको घेर लेता है, जिसकी वजह से वो लोग पार कर सकते नहीं है। और बाद हजरात कहते हैं कि इनके ऊपर पिघला हुआ तांबा डाला जाता है और पिघले हुए तांबे की वजह से वो लोग पार करके आगे जा सकते नहीं है। तो गोया कि कोई भी जिन्नात या मुस्तकबिल के जमाने में कोई इंसान आसमान के किनारों को पार करने की कोशिश करे तो उनके ऊपर आग के शोले मारे जाएंगे, धुआं मारा जाएगा, पिघला हुआ तांबा डाला जाएगा, जिसकी वजह से वो उसको पार कर सकेगा नहीं। ये मतलब तो कब है, जब इसको ऊपर वाली आयत का तकमीला माने। और अगर इसको मुस्तकिलन माने तो उस सूरत में आयत का मतलब ये होगा कि महशर के अंदर दो तरह के अजाब होंगे। कयामत के मैदान में आजाब दो तरह के, बाज जगह के ऊपर आग ही आग, आग ही आग के, जिसके अंदर धुएं का नाम निशान नहीं, और बाज जगह धुआं ही धुआं, धुआं ही धुआं के वहाँ आग का नामो निशान नहीं। और दोनों चीज इंसान को इंतहाई दर्जा तकलीफ दे हुआ करती है। दोनों तरह की जो है अजाब की शक्लें मैदान कयामत में है। लेकिन एक बात के ऊपर गौर करो कि यहाँ इंसान जिन्नात दो गिरोहों को बारी ताला ने जिक्र फरमाया तो जिन्नात को मुकद्दम फरमाया। मुफस्सिरीन कहते हैं कि जिन्नात को मुकद्दम करने की वजह ये है कि जिन्नात जैसी मखलूक जो दौड़ भाग में, कूद फांद में, इधर उधर जाने में बहुत तेज और बड़ी ताकतवर है, उनको मुकद्दम करके अल्लाह ताला ने ये इरशाद फरमाया कि तुम इतने तेज तर्रार दौड़ भाग करने वाले फिर भी तुम अल्लाह ताला के आसमान और जमीन के किनारे को पार नहीं कर सकते, अगर पार करने जाओगे तो तुम्हारे ऊपर आग के शोले मार के तुमको हलाक और बर्बाद और खत्म कर दिया जाएगा। तो युरसलु अलैकुमा शुवाज़ुम मिन्नार व नुहासुन फला तंतसिरान। हाँ, नुहास ये इमाम मुजाहिद रहमतुल्लाह अलैह जो मशहूर तफसीर के इमाम हैं, उन्होंने खुद नुहास का तर्जुमा पिघले हुए पीतल से किया है। गोया के अल्लाह ताला की तरफ से मुकर्ररा फरिश्ते तुम्हारे ऊपर जो है पीतल पिघला हुआ डालेंगे। और अगर मैदान कयामत से मुतालिक माने तो ये कि इंसानों जिन्ना दो तुम मैदान कयामत से निकल करके भागने की कोशिश करोगे तो आग भी मारी जाएगी, धुआं भी होगा और पिघला हुआ पीतल भी डाला जाएगा और तुमको पार नहीं होने दिया जाएगा। तो दुनिया में तुम आसमान जमीन के किनारे पार नहीं कर सकते और कयामत के दिन कयामत के मैदान को तुम लोग पार नहीं कर सकते, तुम्हारे लिए ये सब रुकावटें होगी। फलातंत सेवान, अल्लाह की तरफ से आने वाली पकड़ का तुम लोग मुकाबला नहीं कर सकते, यानी कि किसी को मदद करके मुसीबत से बचा नहीं सकोगे। सभी अय आलाय रब्बिकुमा तुकज्जिबान فإذا انشقت السماء فكانت وردة كالدهان, तो जब आसमान फट जाएगा यानी कयामत के दिन फरिश्ते उतरेंगे तो वो गुलाबी हो जाएगा, लाल चमड़े की तरह या तलछट की तरह लाल गुलाबी आसमान हो जाएगा। सभी अय आलाय रब्बिकुमा तुकज्जिबान, अब एक मसला है कि कयामत के दिन आसमान का रंग कैसा होगा, यहाँ तो कहा वर्दतन कत बिहान, तो कयामत के दिन आसमान का रंग कैसा होगा। तो इस सिलसिले के अंदर रिवायतों के अंदर आता है कि जिस दिन इंसान कब्रों से उठेंगे तो हल्की हल्की बारिश बरस रही होगी। हजरत अब्दुल्लाह इब्न अब्बास रज़ी अल्लाह ताला नुमा फरमाते हैं कि मैदान कयामत का आसमान सुर्ख चमड़े की तरह हो जाएगा, लाल रंग का चमड़ा होता है ना, उसका कैसा कलर होता है, सुर्ख चमड़े की चप्पल बाज मरतबा आप लोग पहनते हो तो, या जैकेट पहनते हो या बेल्ट लगाते हो, तो सुर्ख रंग का जो चमड़ा होता है ऐसे रंग का आसमान कयामत के दिन हो जाएगा। बाद हजरात कहते हैं कि गुलाबी रंग का जो घोड़ा होता है उसके रंग जैसा कयामत के दिन आसमान हो जाएगा। बाद हजरात फरमाते हैं कि कयामत के दिन आसमान पहले गुलाबी रंग का होगा, फिर गुलाबी में गहरापन आकर के सुर्ख हो जाएगा। जिस तरीके से गुलाबी घोड़े का रंग बहार की मौसम में जर्दी माइल होता है और ठंडी की मौसम के अंदर लाल हो जाता है, और जैसे जैसे ठंडी बढ़ेगी इस तरह उसके अंदर सुर्खी भी बढ़ती जाती है। इंसानों में भी होता है, आप गौर कर लेना इंसानों के अंदर भी, कि इंसानों के रंग गर्मी की मौसम के अंदर थोड़े से स्याही की तरफ जाते हैं, फिर सर्दी शुरू होती है तो उसमें स्याही से गुलाबीपन आना शुरू होता है, सर्दी तेज होती है तो उसमें लालपन आना शुरू होता है। तो ये जानवरों में भी होता है। तो गया मैदान कयामत के अंदर पहले आसमान गुलाबी, फिर लाल, और फिर जो है गहरा लाल होता हुआ चला जाएगा। बाद हजरात कहते हैं कि कयामत के दिन का पिघले हुए तांबे का रंग आसमान का हो जाएगा। आज ये आसमान सब्ज रंग का है और कयामत के दिन ये गो तांबे की पिघले हुए तांबे की तरह के रंग का हो जाएगा। तांबा ऐसे भी जो है वो लाली की तरफ माइल होता है, पीतल खालिस पीला, और तांबा जो होता है उसमें पीले में लाली की तरफ माइल होता है, फिर उसको तुम पिघला दो तो लाल रंग और निखर के सामने आता है तांबे का। तो पिघले हुए तांबे जैसा रंग कयामत के दिन आसमान का हो जाएगा। बाज ने कहा कि जैतून का तेल तुम गरम करो तो नीचे उसकी तलछट बैठ जाती है, उस तलछट के मानिंद जो है कयामत के दिन उसका रंग हो जाएगा। गोया के कयामत के दिन जहन्नम की आग की गर्मी की वजह से ये आसमान पिघल करके तेल जे लाल रंग जैसा हो जाएगा, और उस दिन जो है आसमान का रंग लाली की तरफ माइल हो जाएगा। सब यही आला रब्बिकुमा तुकज्जिबान, तुम अपने रब की कौन कौन सी नियामतों को झुठलाओगे और कौन सी रब को रब की कौन कौन सी नियामतों को तुम लोग नहीं मानोगे। فيومئذ لا يسأل عن ذنبه إنس ولا جان فبأي آلاء ربكما تكذبان, कयामत के दिन इंसान और जिन्नात से उनके गुनाहों के बारे के अंदर सवाल नहीं किया जाएगा। ये सवाल क्यों नहीं किया जाएगा, हालांकि दूसरी आयत से है कि फवाब्दिका लनसअलन्नहुम अजमाइन, तो बाद मुफस्सिरीन ने तो इसका मतलब ये बयान किया कि अलग अलग वक्त قیامت میں ایک وقت کے اندر کسی کو کچھ نہیں پوچھا جائے گا, سب خاموش, پورے محشر میں سب لوگوں پر خاموشی, انسان بھی چپ, جنات بھی چپ, سب پر خاموشی داری ہوگی. پھر اللہ تعالیٰ دھیرے دھیرے حساب شروع کریں گے, تب بولنا بھی چالو ہوگا. تو ایک مرحلہ قیامت کے میدان میں ایسا آئے گا کہ پورے محشر میں سناٹا, خاموشی, چپکی دی, سب لوگ خاموش ہو جائیں گے, اور دوسرے اوقات میں لوگ بولنا شروع کریں گے. نمبر دو, بعض نے اس کا مطلب بیان کیا توبیخ کے لیے. جیسے میں کہتا ہوں کل سے 8 دن کھڑے رہنے کا ہے, سوتے رہتے ہو نا, تب وہ آپ دلیل پکڑنے اس کا دیکھی جو کا بول مات کل سے کھڑے ہو جانا دھیرے دھیرے. تو اس طریقے سے کہ توبیخ اور ڈانٹ کے لیے, یعنی سوال نہیں ہوگا کیوں, ڈانٹ کے لیے بول مات کیوں کل سے کھڑے ہو جاؤ, اس طریقے سے. تو ڈانٹ ڈپٹ کے انداز کے اندر ان لوگوں سے اس طریقے سے معاملہ کیا جائے گا. نمبر تین, اس کا مطلب یہ لیا جائے گا کہ قیامت کے دن کسی کے جرم کو ثابت کرنے کے لیے پوچھنے کی ضرورت نہیں. ہاں محترم نیند فرما رہے تھے, ثابت کرنے کے لیے پوچھنے کی ضرورت نہیں, اس لیے کہ وہاں تو سب ثابت شدہ امور ہوں گے. اس لیے سوال جو نہیں کیا جائے گا وہ جو ہے امر کو ثابت کر کے لیے نہیں, اس لیے کہ وہاں پر تو سب لوگوں کو ان کے چہرے کی علامتوں سے پہچان لیا جائے گا. وجوہ یومئذ مسفرہ ضاحکۃ مستبشرہ ووجوہ یومئذ علیہا غبرہ ترہقہا قترہ. تو سفید چمکتے چہرے ہو تو پہچان جائے گا یہ جنتی آدمی, کالا چہرہ ہو تو سمجھ میں آ جائے گا یہ جہنمی. اس لیے چہرے کی علامات اتنی نمایاں اور واضح ہوگی کہ کون مجرم, کون جہنمی, کون جنتی, کون نیک, اس کو پوچھنے کی کوئی ضرورت نہیں باقی رہے. اور بعض مفسرین یہ فرماتے ہیں کہ جس وقت پر قبروں سے لوگ نکلیں گے اس وقت سوال نہیں ہوگا. وہ یہ آیت قبر سے نکلنے کے وقت کے ساتھ محمول ہے, باقی میدان قیامت میں پہنچنے کے بعد تو سوال جواب کیے جائیں گے. اور بعض کہتے ہیں کہ انسان کو سوال کرنے کی ضرورت اس لیے نہیں کہ اعضا خود بولنے والے, پھر سوال کرنے کی کیا ضرورت, اس لیے کہ یہ تو جھوٹ کا پلندہ, پتہ نہیں کب جھوٹ بول ڈالے, اس لیے اس کو سوال کیا جانے کی کوئی ضرورت نہیں ہے. تو اس دن انسان اور جنات سے ان کے گناہوں کے بارے میں سوال نہیں کیا جائے گا. فبأي آلاء ربكما تكذبان يعرف المجرمون بسيماهم, مجرم لوگ ان کے حلیوں سے پہچان لیے جائیں گے. آنکھیں نیلگو رنگ کی ہوگی, آج دنیا میں نیلگو رنگ کی آنکھیں بلی جیسی بہت اچھی دکھتی ہے, قیامت کے دن مجرمین کی نشانی ہوگی کہ مجرمین کے چہرے کالے, آنکھ نیلگو رنگ کی ہوگی, اور رنگ اور غم کی وجہ سے چہرے پھیکے پک پڑے ہوئے ہوں گے. تو مجرم لوگ پہچان لیے جائیں گے ان کی چہروں کی نشانیوں کی وجہ سے. پھر ان کو پکڑا جائے گا پیشانی کے بالوں سے اور قدم کے ذریعے سے. اب یہی اعلیٰ ربکما تکذبان, اب آیت میں دو طریقے سے پکڑنے کا ذکر آیا ہے کہ پیشانی کے بال سے کھینچ کھینچ کر یا ٹانٹے کھینچ کھینچ کر کے ان کو جہنم کی طرف جو ہے لے جایا جائے گا. اقدام بھی ہے اور نواسی بھی ہے, دونوں طرح ہے. تو کیا مطلب اس کا, کیا پیر قدم پکڑ کے کھینچ کے جہنم میں لے جایا جائے گا یا ایک پیشانی پکڑ کے لے جایا جائے گا؟ تو اس سلسلے میں مفسرین کی ایک رائے یہ ہے کہ بعض گنہگاروں کو پیشانی کے بال پکڑ کے ملائکہ جہنم میں لے جائیں گے, بعضوں کو قدم کے بل کھینچ کھینچ کے جہنم کے اندر ملائکہ لے جائیں گے. نمبر دو, بعض حضرات نے اس کی توجہ یوں کی ہے کہ میدان قیامت سے جہنم تک لے جانے کا جتنا فاصلہ ہے تو تھوڑا فاصلہ سر کے بال پکڑ کے کھینچ کے اور تھوڑا فاصلہ قدم کے بل گھسیٹ کر کے. تو کسی کو پہلے بال سے, جیسے دنیا میں بھی ایسا ہی ہوتا ہے کہ پہلے بال پکڑ لیتے ہیں, सो रहा है क्या? अभी दौड़ लगाई, फिर गिरा करके पैर खींच करके जो है बराबर दी उसको। तो इस तरीके से कुछ फासला सर के बाल पकड़ के और कुछ फासला जो है कदम के बल घसी कदम से घसीट करके जहन्नम के अंदर ले जाया जाएगा। नंबर चार बाद हजरात ने इसकी तौजीह ये की है कि दोनों कदम को ऊंचा करके पेशानी के पास मलाइका लाएंगे, जैसे किसी को बिठा दो कदम ऊंचे करा करके पेशानी के साथ लगवा दो फिर बांध दो, इस तरीके से मलाइका उसके कदमों को ऊंचा करवा के पेशानी के साथ बांध देंगे और जकड़ करके उसको मैदान कयामत के अंदर ले जाएंगे और मैदान कयामत में खींच करके उनको जहन्नम के अंदर डाल दिया जाएगा। फबी आला रब्बिकुमा तुकज्जिबान, तुम अपने रब की कौन कौन सी नेमतों को जुठलाओगे। अब देखिए यहाँ एक जहन में सवाल पैदा होता है कि सूरे रहमान की इब्तदाई आयतों में अल्लाह ताला ने दुनियावी नेमतें बयान फरमाई, वल्हब्बू ज़ुल अस्सी वर्रैहान वन्नज्मु वश्शजरु वश्शम्सु वल्कमर, ये सब दुनियावी नेमतें। फिर दूसरे रुकू के अंदर ज्यादातर जो है आखिरत की बातें आई, कयामत यामा सरल जिन्नी वाली। अब ये सवाल पैदा होता है कि अल्लाह ताला अपनी नेमत याद दिला रहे हैं तो ये जो है ना आखिरत में अजाब, पेशानी के बल घसीटना, जहन्नम के अंदर डाल दिया जाना, ऊपर पिघला हुआ तांबा डालना, ये वगैरह, तो ये सब चीजें कौन सी नेमत है कि अल्लाह ताला उसको महल्ले नेमत में बयान फरमा रहे? ये तो सब अजाब का तस्करा है इस दूसरे रुकू के अंदर। तो फिर उस अजाब के तस्करे के बाद ये किया, कभी अली आला रब्बी कुमार तो तकजीबान, तो बहुत प्यारा जवाब दिया मुफस्सिरीन ने कि अजाब से डराना ये भी अल्लाह की एक नेमत है, इसलिए के बंदों को अजाब से डराया जाएगा। तो मुजीबा से अजाब से बचने की कोशिश करेंगे, अजाब जिन अस्बाब की बुनियाद पर आता है उनसे बचने की लोग कोशिश करेंगे। और इसके अंदर ये भी है कि फरमा बरदार और नाफरमानों को भी अलग करना है ना, कि भाई एक फरमा बरदार बंदे हैं जो अल्लाह की इताअत करते और नाफरमान हैं जो अल्लाह सुबहानहू व तआला के अहकाम के खिलाफ वर्जी करते हैं। तो नाफरमानों की सजा का बयान ये फरमा बरदारों के लिए इत्मीनान का बाइस कि भाई हम लोगों ने अल्लाह की इताअत की इसलिए अल्लाह हमको तो जन्नत देने वाले है, हमको इन नाफरमानों की तरह अजाब नहीं देने वाले है। इस एतबार से इसको महल्ले नेमत के अंदर जिक्र किया गया। فبأي آلاء ربكما تكذبان। अब ये जो है आयत के अंदर जो आया उसकी एक तौजीह आपको बताई गई कि कदमों को ऊंचा करके पेशानी के साथ बांध दिया जाएगा। तो दो शक्ल है ना, एक तो ये है कि कदम यूं आगे से ऊंचे करे और बांध दे, और दूसरी शक्ल क्या पीछे की तरफ से कदम ऊंचे करवा करके बांध दे। तो दोनों तरह की राय है मुफस्सिरीन की, बात कहते हैं कदम को आगे की तरफ से ऊंचे करवा के और बात कहते हैं कि पीछे की तरफ से ऊंचे करवा के कदम को सर के साथ बांध लिया जाएगा। فبأي آلاء ربكما تكذبان هذه جهنم التي يكذب بها المجرمون। और जब इनको जहन्नम में डाला जाएगा तब ऊपर से कहा जाएगा ये जहन्नम है जिसको गुनेगार लोग झुठलाया करते थे, अब मजा चखो। यतूफून बैनहा व बैन हमीमिन आन, जहन्नमी लोग चक्कर मारते होंगे, कहाँ चक्कर मारते होंगे, जहन्नम और खौलते पानी के दरमियान के अंदर चक्कर मारते होंगे। चुनांचे जहन्नम के अंदर अजाब तो बर्दाश्त कर ही रहे, फिर इनको प्यास लगेगी तो कहा जाएगा और ही फर्क क्या हुआ, पानी की जगह वहाँ जाओ, वहाँ गरम गरम खोलता पानी, तो यहाँ आए अजाब, वहाँ गए खोलता पानी, फिर यहाँ आ गए अजाब, फिर वहाँ गए खोलता पानी, दोनों के बीच में ये लोग मुसलसल चक्कर मार रहे होंगे जहन्नमी लोग, नऊज़ु बिल्लाह मिन ज़ालिक। मुफस्सिरीन फरमाते हैं कि कयामत के दिन जहन्नम में जहन्नमियों के ऊपर भूख मुसल्लत की जाएगी, तो ये जहन्नमी लोग क्या करेंगे, चिल्लाएंगे और चिल्ला करके अल्लाह से कहेंगे कि अल्लाह बहुत भूख लगी, कुछ खाने का इंतजाम होवे, तो उनको जक्कुम खाने के लिए दिया जाएगा। जैसे ही जक्कुम ये लोग खाएंगे तो गले में फंस जाएगा, क्योंकि वो तो कांटेदार है और दुनिया में मछली का कांटा गले में जाएगा तो कैसा फंस जाता है, तो जक्कुम भी गले में फंसेगा। तो इनको दुनिया की बात याद आएगी कि दुनिया में कोई कांटा गले में फंसता था तो अपने पानी पीते थे और अंदर का उतार लेते थे, तो चलो यहाँ भी कुछ पानी का इंतजाम हो गए तो जक्कुम का कांटा गले से नीचे उतर जावे। तो जहन्नमी लोग पानी की दरख्वास्त करेंगे कि जक्कुम का कांटा, जक्कुम की गीजा गले में फंस गई, पानी का इंतजाम होवे तो ये कांटा नीचे उतर जावे। तो अल्लाह ताला की तरफ से कहा जाएगा, अच्छा तुम्हारे लिए हमीम खोलता हुआ पानी है जो लोहे के आंकड़ों से पकड़कर उनके सामने लाया जाएगा, और जहन्नमी लोग जैसे उसको घुस घुस पिएंगे तो उनके चेहरे भी झुलस जाएंगे, भूल जाएंगे, पेटों में से अंतड़ियां टूट टूट करके निकल जाएगी। बाद हजरात ये कहते हैं कि आम ये जहन्नम की एक वादी का नाम है, जिस वादी के अंदर जहन्नमियों का कच्चा खून जमा होगा और उसके अंदर जहन्नमियों को डुबो दिया जाएगा, जिसकी वजह से उनका हर हर जोड़ बदन का उखड़ जाएगा, ये जितने भी जोड़ है सब उखड़ जाएंगे, और फिर उनको उस वादी से निकाल करके अस्तरे नौ नई जिस्मानी तखलीक के बाद जहन्नम में डाल दिया जाएगा। उस वादी का नाम है आन, यतूफून बैनहा व बैन हमीमिन आन। ये लोग चक्कर मारते होंगे जहन्नम और खोलते हुए पानी के दरमियान के अंदर, कभी आइए आलाए रब्बिकुम तुकज्जिबान, तुम अपने रब की कौन कौन सी नेमतों को झुठलाओगे। जहन्नम का तस्किरा हो गया, तब उसके मुकाबले के अंदर आगे अल्लाह ने जन्नत की नेमतों को जिक्र फरमाया, वलिमन खाफ मकाम रब्बिही जन्नतान फबिअय्यि आलाई रब्बिकुमा तुकज्जिबान। जो आदमी अपने रब के सामने खड़े होने से डरा, उसको अल्लाह ताला की तरफ से दो बाग मिलेंगे। अब ये क्या मतलब मकाम रब्बिही का? नंबर एक, जो आदमी इस बात से डरता हो कि हमारे रब हमारे हर कॉल को, हमारे हर फैल को, चाहे हम छुप के करें या अलानिया तौर पर करें, अल्लाह ताला उसको देख रहे हैं, ऐसे आदमी को कहा जाएगा वलीमन खाफा मकाम रब्बी। जो ये समझता हो कि हमारा हर कॉल फैल खुफिया अलानिया सबसे अल्लाह ताला वाकिफ है। नंबर दो, बाद में वलीमन खाफ से मुराद लिया है एक आदमी माफियत और गुनाह का इरादा करे लेकिन खौफे इलाही के गलबे की वजह से रुक जावे कि मैं ये काम नहीं करता, वो आदमी है वलीमन खाफ मकाम रब्बी का मिसदा। उसको याद आ गया एक दिन मुझे अपने अल्लाह के दरबार के अंदर खड़ा होना है, तो ऐसे लोगों को अल्लाह ताला दो बागीचे अता फरमाएंगे। क्या मतलब दो बागीचों का? नंबर एक, दो बागीचों का मतलब ये है कि दो तरह के जन्नती, एक इंसान में से जन्नती, दूसरे जिन्नात में से जन्नती। तो इंसान में से जितने जन्नती उनको एक बाग, जिन्नात में से जितने जन्नती उनको दूसरा बाग। एक तौजीह आयत की है। नंबर दो, बाद मुफस्सिरीन ने उसकी तौजीह ये की है कि एक जन हरेक मोमिन को दो दो जन्नत मिलेगी। कैसे दो दो जन्नत? एक जन्नत मिलेगी अच्छे अकाइद की वजह से कि जिनके अकीदे दुनिया में बहुत अच्छे थे, और दूसरी जन्नत मिलेगी अच्छे आमाल की बुनियाद के ऊपर। नंबर तीन, बाद हजरात ने इसकी तौजीह ये की है कि एक जन्नत मिलेगी معاصی کو چھوڑنے کے اوپر, اور دوسری جنت ملے گی نیکیاں کرنے کے اوپر. نمبر چار, بعض حضرات یہ فرماتے ہیں کہ ایک جنت تو ان کے اعمال کے بدلے میں ملے گی اور دوسری جنت اللہ تعالیٰ اپنے فضل و کرم سے خصوصی عطا فرمائیں گے. نمبر پانچ, بعض حضرات کہتے ہیں کہ ایک جنت روحانی نعمتوں والی اور ایک جنت ہے جسمانی نعمتوں والی. نمبر چھ, بعض مفسرین یہ فرماتے ہیں کہ ہر ہر مومنوں کو دو طرح کی الگ الگ جنت, کیا مطلب, جنت عدن اور جنت النعیم, یہ دو طرح کی نعمتیں ملے گی. نمبر سات, بعض مفسرین یہ فرماتے ہیں کہ جو آدمی اپنے رب سے ڈرتا تھا, رب کے ڈر پر ایک جنت اور حرام شہوتوں کے چھوڑنے کے اوپر دوسری جنت. اور نمبر آٹھ, یہ دو دو جنت کا ملنا تکریم اور اعزاز ہے. کیسے تکریم اور اعزاز؟ اس کی آسان مثال سمجھ لو, دنیا میں جن کے پاس پیسے بہت کچھ سے ہیں نا, وہ دو دو نعمتیں رکھتے. بھائی تیرے پاس موبائل دو, اس جگہ میں ایک, اس جگہ میں بہت پیسے والا, اس لیے دو دو کا چپل, دو چار جوڑی میرے پاس رہتی ہے, کچھ چمڑے کی, ایک سینڈل, ایک سینار, سکھنا بلانا. تو جس طریقے سے اہل تمول دنیا کے مالدار لوگ اپنے مال کے نشے کے اندر ہر چیز دو دو تین تین چار چار رکھتے ہیں, یہ ان کا گویا کہ ایک طرح کا اعزاز اور اکرام کی ایک شکل ہے. اللہ تعالیٰ جنت کے اندر جنتیوں کو دو دو طرح کے باغیچے عطا فرمائیں گے. کہ بھائی ایک سے کام, لیکن دو, چلو دو رکھو, یہ تمہاری تکریم اور اعزاز کی بات ہے. ولی من خاف مقام ربہ جنتان.